Bismillahirrahmanirrahim. Hazrat Anas radhiyallahu ta'ala anhu se riwayat hai, Hazrat Nabiye Kareem sallallahu alaihi wasallam ne irshad farmaya ke qiyamah us waqt tak qaim nahi hogi jab tak ke zamana qareeb qareeb na ho jave, jab tak ke zamana jaldi jaldi guzarne na lage. Uska ek matlab ye bhi hai ke zamane ka fayda man aur kar aamad hona madoom ho jayega. Waqt ka jo fayda hota hai wo fayda madoom ho jayega. Yani aadmi baithe baithe sochega ke mere 2 ghante nikal gaye, koi fayda hi nahi uthaya maine waqt se, ye mera waqt kuch karamad hi nahi hua mere waste. To waqt ka jo fayda hona chahiye aur jo kar aamad hona chahiye wo khatam ho jayega. Number 2. Dusra ek matlab ye bhi hai ke dimagi dabao, fitne aise honge ki insano ke dimagon par dabao hoga. Kehta hai na main aajkal bahut pressure mein rehta hu, depression mein rehta hu, tension mein rehta hu, aur फालतू बेफायदा मशगूलियात आदमी की इस कदर बढ़ जाएगी कि इंसान को एहसास नहीं रहेगा कब रात गुजर गई कब दिन गुजर गया. बेफायदा मशगूलियात इतनी हो जाएगी, जैसे कि आजकल लोगों का हाल है बेफायदा मशगूलियात, उसके अंदर लोग अपना वक्त जाया करते हैं, रात गुजर जाती है दिन गुजर जाता है, और ذہنی دباؤ پریشر الجھن کوئی ایسے حالات آ جاتے کہ آدمی بیٹھ کے سوچتا ہی رہتا ہے کیا کرنا چاہیے کیا کروں کیا کروں, بس اسی پریشر میں وقت سارا اس کا گزر جاتا ہے ذہنی الجھنوں میں. اور ایک بات اس میں یہ بھی ہے کہ اس طرح کے حالات عام طور پر ہوں گے بالکل آخری دور کے اندر, باقی اس وقت پر بھی ہے یہ کہ لوگ بے فائدہ کاموں میں وقت ضائع کر رہے ہیں, وقت کا فائدہ ختم ہو رہا ہے, لیکن عام ماحول اس کا ہوگا آخری زمانے میں حضرت مہدی کے بعد. سال مہینے کی طرح, مہینہ جمعہ کی طرح یعنی ہفتے کی طرح, جمعہ ایک دن کی طرح یعنی ہفتہ 24 گھنٹے کی طرح, اور ایک دن ایک گھنٹے کی طرح, اور ایک گھنٹہ ایسا ہو جائے گا جیسے کہ شعلہ گھاس کے تنکے پر سلک جاتا ہے. شعلہ الدرمت بالنار, جس طرح شعلہ گھاس کے تنکے کے اوپر جل جاتا ہے. آگ گھاس ہوتی ہے, گھاس سوکھی گھاس, اس کے اوپر انگارہ رکھو تو کتنا فاس جل جاتا ہے, آنن فانن سیکنڈوں کے اندر جل کے راکھس خاکستر ہو جاتا ہے. تو ایسا زمانے کے اندر سے برکت جو ہے بالکل لیا ختم ہو جائے گی. جی
بسم اللہ الرحمن الرحیم. وعن عبد الله بن حوارث رضي الله تعالى عنه قال بعثنا رسول الله صلى الله عليه وسلم بنا ومعنا قدامنا فرجعنا فلم نر شيئا وعرف الجهد في وجوهنا فقد فقام فقال اللهم لا تكلوا الي فاضعف عني ولا تكلوا الى انفسهم فيعنس عنها ولا تكلوا الى الناس فيستاجر عليهم ثم وضع يديه على راسه ثم قال يا حوارث اذا رايت التدابير قد نزل في الارض المقدسه فقد دنت الزلازل والبلابل والامور العظام والساعه يومئذ اقرب من
حضرت عبداللہ ابن حوالہ رضی اللہ تعالی عنہ سے یہ روایت ہے کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم نے ہم کو بھیجا, کہاں بھیجا, ایک جنگ کے لیے بھیجا, ایک غزوے کے لیے بھیجا نبی کریم صلی اللہ علیہ وسلم نے. لِنَغَتْ نَمَا, ताकि उस जंग और गजवे में हम लोग माले गनीमत हासिल करें, इसके लिए हमको नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने भेजा, यानी जंग करे, फतह हासिल करे और गनीमत का माल हासिल करे। सवारी नहीं थी, पैदल चल के गए। अलाकदामिना का मतलब कि हमारे पास कोई जानवर नहीं था कि जिस पर सवार होकर के हम जिहाद में जावे, हमें पैदल जाना पड़ा। असल में ये हजरात हजरत अब्दुल्लाह इब्ने हवाला और उनके साथी लोग गरीब फकीर लोग थे, मोहताज थे। उनके पास उनकी अपनी जरूरियात के भाई सामान नहीं था, सवारी तक नहीं थी। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इनका खुसूसी इंतखाब फरमाया, और खुसूसी इंतखाब इसलिए फरमाया ताकि ये लोग जाकर के एक जंग में शिरकत कर लेवे, फातह बन जावे, गनीमत का माल ले आवे और उस गनीमत के माल से अपनी जरूरियात वो पूरी कर सके। तो डबल फायदा हुजूर ने उनका सोचा। एक फायदा क्या, इनकी गुर्बत के अंदर गनीमत का माल जरूरियात पूरी करने में काम आ जाएगा, और दूसरा फायदा क्या, जिहाद का फरीजा भी इनका अदा हो जाए, अजर और सवाब भी जिहाद का मिल जाए। ये दोहरे सवाब की, दोहरे मकसद से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनका खुसूसी इंतखाब करके इनको गजवे के अंदर भेजा। इसीलिए आदमी मिसाल के तौर पर हज में जावे, मकसद हज है, लेकिन साथ में ज़िमनन वहाँ कुछ तिजारत भी कर ली, ज़िमनन वहाँ मुलाजमत और कुछ काम भी कर लिया, कुछ रोजी कमा ली, दोनों फायदा हो गया, हज का फरीजा भी अदा हो गया और कुछ जो है हलाल रोजी भी मिल गई ज़िमनन। इस तरीके से कर सकता है। हमारी वापसी हुई, फरजाना, गजवे से हम वापिस आए, लेकिन गनीमत में कुछ भी हाथ नहीं लगा, खाली हाथ आए, कुछ माल गनीमत में मिला विला नहीं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हमारे चेहरे के ऊपर तकलीफ के आसार को पहचान लिया कि हमारे चेहरे के ऊपर जो है उदासी है, टेंशन है, हुजूर ने पहचान लिया। यानी कि हुजूर को इल्मे गैब था, आराफा, पहचान लिया। इंसान के चेहरे से इंसान की बहुत सारी हालत का पता चल जाता है कि इंसान कैसे हालात में है, और ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की फिरासत को देखो कि उनके चेहरे के आसार देखकर हुजूर ने फौरन अंदाज़ा लगा लिया कि ये लोग जो है बेचारे गम में हैं, उदासी में हैं, कुछ हासिल नहीं हुआ इसीलिए उलझन में है। फ़काम फीना, हुजूर हमारे दरमियान में खड़े हो गए, यानी तसल्ली के लिए दुआ फरमाने लगे हुजूर, ताकि हमारी तसल्ली हो जावे, इसीलिए हुजूर ने दुआ शुरू फरमाई। और कितनी जामे दुआ फरमा दी, अल्लाहुम्मा ला तकिलहुम इलैया फअज़ुफ़ अनहुम, ए अल्लाह इन लोगों को आप मेरे हवाले न फरमाइए कि मैं उनकी ज़रूरियात पूरी करने से कमज़ोर हो जाऊं, ए अल्लाह आप इन लोगों को मेरे हवाले न फरमाइए कि मैं उनकी ज़रूरियात पूरी करने से कमज़ोर हो जाऊं। क्या मतलब, उस वक्त खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास कोई माल सामान नहीं था इन गरीब लोगों को देने के वास्ते, वरना हुजूर का मामूल मुबारक क्या था, अपने पास होते तो हुजूर खुद दे देते थे, जमा ही नहीं रखते थे। तो क्या ये लोग बेचारे गंजिहाद से ऐसे वापस आए कि कुछ मिला नहीं है, उनकी ज़रूरियात बहुत सारी है, मजबूर मोहताज गरीब लोग है और मेरे पास भी कुछ नहीं है, अब ऐसे हालात में मैं क्या दूँ इनको, अगर मेरे पास होता तो मैं भी कुछ दे देता, मेरे पास भी कुछ नहीं है। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपनी दुआ में ये कहना चाहते हैं कि अल्लाह मेरी अपनी कमज़ोरी की वजह से میں ان کی خبر گیری نہیں کر سکتا، ان کی ضروریات میں ان کی کوئی مدد نہیں کر سکتا، اسی لیے اللہ آپ ہی ان کی ضروریات پوری فرما، میرے حوالے نہ فرما، آپ ہی ان کی ضروریات پوری فرما۔ دیکھو نبی کریم صلی اللہ علیہ وسلم نے خود کو کمزور بتلایا، فَأَضْعُفَ عَنْهُمْ، اپنی کمزوری، کہ میری کمزوری اللہ آپ جانتے ہیں۔ یہ نبی کریم صلی اللہ علیہ وسلم کی کامل درجے کی تواضع ہے، اپنی عبدیت کا اظہار ہے کہ اللہ میں بھی تو ایک ضعیف کمزور بندہ ہوں، میں کہا ان کی ضرورت پوری کروں گا۔ تو نبی کریم صلی اللہ علیہ وسلم نے کامل عبدیت دعا میں اللہ کے سامنے ظاہر کی اور کہا اللہ حقیقت میں ضرورت پوری کرنے والے اور پالنے والے تو آپ ہیں، میں کیا ہوں۔ یہ دوسرے انسانوں کے لیے بہت بڑی تعلیم ہے۔ بعض لوگ بول دیتے ہیں نا، ارے ہزار آدمی، میں اکیلا ان کو کھلا پلاؤں گا، کیا بات ہے، چلو نہیں بولو۔ بعض لوگ ایسی باتیں بولتے ہیں، اور حضرت نبی کریم صلی اللہ علیہ وسلم جیسے انسان کیا کہہ رہے کہ اللہ میں کمزور بشر، میں کہاں ان کی ضروریات پوری کر پاؤں گا، کہاں میں ان کی حاجت پوری کر پاؤں گا۔ یہ ہے عبدیت، تواضع، اور اللہ کے حوالے معاملہ کرنا کہ اللہ ضروریات پوری کرنا، تربیت کرنا، پالنا، بڑا کرنا آپ کے حوالے، آپ کر سکتے ہیں، میں نہیں کر سکتا ان کا۔ یہ پھر آگے دوسری بات کیا فرمائی دعا میں، عرض، وَلَا تَكِلْهُمْ إِلَىٰ أَنفُسِهِمْ فَيَعْجِزُوا عَنْهَا، اے اللہ آپ ان کو خود ان کی ذاتوں کے بھی حوالے نہ فرماؤ کہ وہ لوگ جو ہے اپنی حاجت پوری کرنے سے عاجز ہو جاوے۔ اے اللہ آپ ان کو خود ان کی ذات کے بھی حوالے نہ فرماؤ کہ وہ اپنی حاجت پوری کرنے سے بھی عاجز ہو جاوے۔ یعنی اللہ یہ بھی تو بندے ہیں، یہ بھی تو انسان ہیں، یہ بھی تو غریب لوگ ہیں، ان کو ان کی ذات کے بھی حوالے مت کرو، اس لیے کہ یہ غریب لوگ اپنی ضرورت بھی پورا کرنے کی طاقت نہیں رکھتے ہیں۔ دیکھو بعض مرتبہ انسان ہے نا اپنی ذات پر بھروسہ کر کے بیٹھتا ہے کہ میں 1000 روپے، وہ تو 2 گھنٹے ابھی بازار میں جاؤں نہیں تو کما کے لے آؤں، 2 دن محنت کر تو 1,00,000 روپے تو میں کھڑے کر ڈالوں۔ انسان اپنی ذات پر اعتماد کرتا ہے۔ تو نبی کریم صلی اللہ علیہ وسلم کی جامع دعا کیا بتلا رہی ہے کہ انسان کو اپنی ذات کے اوپر بھی بھروسہ کرنا نہیں چاہیے۔ اسی کو ایک دوسری حدیث میں یوں فرمایا کہ لوگوں کے ہاتھ میں جو کچھ ہے اس سے نا امید ہو جاؤ اور اللہ کے ہاتھ میں جو ہے اس پر امید رکھو۔ اور خود انسان کے لیے فرمایا، ما عندکم ینفد وما عند اللہ باق، جو تمہارے پاس ہے وہ تو فنا فاتیہ ہونے والا ہے اور اللہ کے خزانوں میں ہمیشہ باقی رہنے والا ہے۔ تو یہ دوسری بات بھی حضور نے عرض پر دعا میں عرض کی، اے اللہ ان کو خود ان کی ذات کے بھی حوالے نہ کرو، اس لیے کہ یہ بھی اپنی ضروریات پوری کرنے کی طاقت نہیں رکھتے ہیں۔ تیسرا جملہ دعا کا، ولا تکلهم الى الناس فيستاثروا عليهم، اے اللہ ان کو لوگوں کے حوالے بھی نہ کرو، عام لوگوں کے حوالے بھی نہ کرو کہ محلے میں نکل جائیں گے، یہ ان کی ضرورت میں تھوڑا دے وے، وہ تھوڑا دے وے، وہ تھوڑا دے وے، وہ تھوڑا دے وے، سب مل کے اس کی ضرورت پوری کرے، سب ان کو لوگوں کے حوالے بھی نہ کرو۔ تمام انسان کتنے بھی بڑے ہو وہ بھی ضعیف اور کمزور ہے، وہ بھی کیا کر سکتے ہیں، لوگوں کے حوالے بھی نہ کرو اے اللہ ان کو۔ کیوں؟ اس لیے کہ لوگوں کو حوالے کریں گے نا تو فیستاثروا علیہم، استاثروا کے فاعل ہے الناس، لوگ اپنی ضروریات کو ترجیح دیں گے ان غریبوں کی ضرورت پر، لوگ اپنی ضروریات کو ترجیح دیں گے ان غریبوں کی ضروریات پر۔ یعنی اگر آپ ان کو لوگوں کے حوالے کریں گے کہ بھائی یہ گاؤں ہے، اس گاؤں میں جاؤ، لوگوں سے 5-5 روپے لے لو، 1-1 روٹی لے لو، 2-2 بوٹی لے لو، تمہاری ضرورت پوری کرو، تو کیا ہوگا کہ لوگ اپنی ضرورت کی پہلے فکر کریں گے، किसी के घर जाएंगे तो कहेगा कि मैं आज खाऊं इतना जे तुमको देवावे ऐसा नहीं है। दूसरे के यहां जावे तो भी यही सोचे कि अरे तुम आज कहां आए, आज तो घर में बहुत कम पकाया है। तीसरे के यहां जावे तो भी ऐसा ही उजर करे, तो लोगों के हवाले करेंगे तो लोग अपनी जरूरत को पहले तरजीह देंगे और इन गरीबों की जरूरत का लिहाज नहीं करेंगे। हालांकि शरीयत की तालीम क्या है, वयुसिरूना अला अनफुसिहिम वलौ काना बिहिम खसासा, अब दूसरों को तरजीह दो अपनी जरूरत के बावजूद। ये सहाबा के औसाफ में से, लेकिन हम लोग थोड़े ऐसे होंगे। इसीलिए हुजूर ने ये तीसरी दुआ फरमाई कि लोग खुद की जरूरियात को इनकी जरूरियात के ऊपर मुकद्दम रखेंगे। इसीलिए ए अल्लाह, आप इनको अवाम के लोगों के हवाले भी न फरमाओ। तीनों चीज हो गई, हुजूर के हवाले भी नहीं, खुद उनकी जात के भी हवाले नहीं, अवाम के हवाले भी नहीं। नतीजा क्या निकला? अल्लाह से उम्मीद रखो, भरोसा अल्लाह पर रखो, किसी से उम्मीद वाबस्ता न रखो। ये है फरमाने का हासिल। ये तो हो गई दुआ। मालूम हुआ कि दुआ करना ये भी एक बहुत बड़ी मदद है, ताउन है दुआ करना भी। अगर किसी काम के अंदर अगर हम ताउन नहीं कर सकते तो दुआ कर दो उसके लिए, ये भी बहुत बड़ा ताउन कहलाता है। कोई भी खैर के काम के लिए दुआ कर देनी चाहिए। फिर आगे फरमाया, सुम्मा वज़अ यदहु अला रासी, फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपने दस्ते मुबारक को मेरे सर के ऊपर रखा। यह है अंदाज़े शफकत। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपने दस्ते मुबारक को मेरे सर पर रखा और इरशाद फरमाया, यबन हवाला, ए हवाला के बेटे, इजा रअयतल खिलाफा, जबकि तुम देखो कि खिलाफत यानी इस्लामी अमारत, इस्लामी हुकूमत, कद नजलतिल अर्दल मुकद्दसा, कि वो मदीने मुनव्वरा से मुंतकिल होकर के अर्द मुकद्दस मुल्क शाम में चली गई। यानी असल तो दारुल खिलाफा है मदीना, हुजूर के हयात मुकद्दसा में भी मदीना ही दारुल खिलाफा रहा, हजरत सिद्दीक अकबर के जमाने में भी, हजरत उमर फारूक, हजरत उस्मान गनी, हजरत अली का इब्तिदाई दौर, ये पूरा दौर खिलाफत रही मदीनतुल मुनव्वरा में। हजरत अली के आखिरी दौर के अंदर कूफा मुंतकिल हो गई। तो कहा, जब तुम देखो कि खिलाफत यानी कि दारुस सल्तनत कैपिटल राजधानी मदीनतुल मुनव्वरा से मुंतकिल होकर के अर्द शाम चला जाए, बैतुल मुकद्दस चला जाए, तो ये कयामत की निशानी है। समझना कि अब कयामत करीब है। फिर क्या होगा? जलजले बहुत करीब करीब आने लगेंगे। बलाबिल, बलबलतुन की जमा, टेंशन गम उलझन की कसरत हो जाएगी। बलबला के माने टेंशन उलझन गम की कसरत हो जाएगी। वल उमूरुल इजाम, बड़े बड़े हादसे होने लगेंगे दुनिया में, बड़े बड़े हादसे होने लगेंगे। ये कोरोना और लॉकडाउन से बड़ा क्या हादसा हुआ दुनिया पर। वसातु यौमइज़िन अक़रबु मिनन्नास, हा कितनी प्यारी मिसाल दी उसने ने, कयामत उस दिन लोगों से इतनी करीब होगी जितना मेरा ये हाथ तुम्हारे सर से करीब है। हुजूर ने उनके सर पे हाथ रख के फरमाया कि मेरा हाथ तुम्हारे सर से कितना करीब है, यानी बिल्कुल मुत्तसिल। समझो कि कयामत उस वक्त बिल्कुल करीब होगी, आजकल में आने वाली होगी कयामत उस दौर के अंदर। देखो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कयामत की बात बतला करके इन लोगों के गम और उलझन को हल्का करने की कैसी अजीब तदबीर फरमाई। पहले तो दुआ की, और दुआ करने के बाद एक अजीब बात जो मुस्तकबिल में पेश आने वाली है वो बयान फरमा कर हुजूर ने उनकी उलझन और गम को हल्का करने की फिक्र फरमाई। ये है हिकमत नबूवत। इंसान जो है ना गरीबी के हालात में होता है ना, तो अपनी जरूरियात पूरी करने के लिए बेदीनी के रास्ते पर भी चल पड़ता है। भूख ऐसी चीज है कि आदमी को काफिर बना दे रहे, भूख ऐसी चीज है, फकर गरीबी ऐसी चीज है कि इंसान नऊज़ुबिल्ला ईमान का सौदा कर डाले, ऐसी चीजें हैं। इसीलिए हुजूर ने अव्वल तो दुआ फरमाई, दूसरे का अजीब बात बतला डाले। इसीलिए जो कोई गम में आपको दिखे ना, उसको कोई नई बात पे ले जाने का तो बेचारा गम ही भूल जावे, दूसरी दुनिया में बात में लगा देने का उसको। चलो
وعن أبي هريرة رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم إذا اتخذ الفيء دولا والأمانة مغرما والزكاة مغرما وتعلم لغير الدين وأطاع الرجل امرأته وعق أمه وأدنى صديقه وقصابه
أمه
وعق أمه وأدنى صديقه وقصابه وظهرت الأسواد في المساجد
بس خير پوری کرنا. حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، حضرت نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، دیکھو یہ 15 چیزیں حضور نے عجیب بیان فرمائی، اب آج کے معاشرے میں دیکھتے جاؤ کہ یہ 15 چیزیں پوری ہو گئی ہے کہ نہیں ہے. نمبر ایک، جبکہ مال غنیمت کو دولت سمجھا جانے لگے، مال غنیمت کو لوگ اپنی ذاتی دولت سمجھنے لگے. دیکھو غنیمت کا مال جو آتا ہے نا، تمام مجاہدین کی مشترکہ ملکیت ہوتا ہے، شرعی قاعدے کے مطابق اس کو تقسیم کرنا ہوتا ہے، لیکن امیر خلیفہ ذمہ دار لوگ ایسے دو نمبر ہی کرنے والے ہو جائے کہ غنیمت کے مال کو پرائیویٹ پراپرٹی سمجھنے لگے، اپنا ذاتی مال سمجھنے لگے، تو کیا ہوگا ایسے زمانے کے اندر؟ گویا کہ مستحق لوگوں کو غنیمت کا مال نہیں ملے گا، امیر صاحب ہی اسی کو اڑپ کریں گے، اسی کو لے لیں گے. دوسرا مطلب یہ بھی بیان کیا گیا ہے کہ غزوہ کرنے کا مقصد اعلائے کلمت اللہ نہیں رہے گا، لوگ محض غنیمت کا مال حاصل کرنے کے لیے غزوہ کریں گے. غنیمت حاصل کرنے کے لیے غزوہ، اعلائے کلمت اللہ مقصود نہیں رہے گا، ایسا زمانہ آئے گا. دیکھو دیوالن دولتن کی جمع ہے دولتن، کیلا یکون دولتم بین الغنیائے منکم، جمع دی ولن، اس کے معنی آتے ہیں زمانے کا پلٹنا، حالات کا پلٹنا، اور جو ہے یہ دولت بھی پلٹتی رہتی ہے. اب دیکھو اس طرح کی برائی پچھلے زمانے میں بھی رہی، لیکن یہاں بھی کثرت اور عموم مراد لینے کا، کہ جب اس طرح کی 15 برائی بکثرت ہو، عام ہو اس وقت پر، اور امانت کو لوگ غنیمت سمجھنے لگے، امانت کے مال کو لوگ غنیمت سمجھنے لگے، یعنی کوئی امانت رکھ گیا تو امانت ہڑپ کر جاؤ. جیسے غنیمت کا مال جو حصے میں ملتا ہے آدمی لے لیتا ہے اپنا حصہ جو ملا ہو، تو امانت کا مال ملا اس کو غنیمت سمجھ کے کھا جائے، مغنمن یعنی غنیمت سمجھ کر کے، تو بیچارہ بھولا بھالا میرے پاس امانت رکھ گیا، موقع غنیمت سمجھو اور کھا جاؤ، لوگ غنیمت سمجھنے لگے اس کو. گویا امانت کے مال کو لوگ ذاتی مال سمجھنے لگے. آج زمانہ ایسا ہے، امانت جو کسی کو دی نے تو سمجھو گئی. والزکات مغرمن، لوگ زکات کو ٹیکس سمجھنے لگے، تاوان سمجھنے لگے، یعنی خوشی خوشی زکات نہیں دے رہے، ٹیکس کی طرح دے رہے، بادل ناخواستہ زکات دے رہے، زکات دینے کو لوگ بوجھ سمجھے. دوسرا مطلب ہے زکات دینے کو خسارہ اور نقصان سمجھے، او ہو مجھے اس سال 1,00,000 روپے زکات نکالنے کی تو میرا تو 1,00,000 روپے کا نقصان ہو جائے گا. زکات نکالنے کو لوگ ٹیکس، خسارہ اور تاوان سمجھے، اور زکات نکالنا لوگوں کے اوپر مشقت ہو جاوے، مشکل ہو جاوے. آج بہت سے مسلمان زکات نکالتے ہی نہیں، بہت سے ایسے نکالتے ہیں لیکن بادل ناخواستہ. وَتُعُلِّمَ لِغَيْرِ الدِّينِ، اور علم حاصل کیا جاوے دین کے علاوہ دوسرے مقصد کے لیے، علم حاصل کیا جاوے دین کے علاوہ دوسرے مقصد کے لیے۔ دیکھو یہاں دونوں چیزیں، حصول علم بھی ہے، اشاعت علم بھی ہے، کہ علم کا حاصل کرنا، علم کی اشاعت کرنا دینی مقصد کے لیے نہ ہو، دوسرے مقصد کے واسطے ہو۔ مثال کے طور پر کیا مقصد؟ عزت ملے گی، لوگ مجھے کہیں گے مولانا صاحب، مفتی صاحب، شیخ الحدیث صاحب، لوگ ایسا کہیں گے مجھے، عزت مجھے لیں گے لوگ، اس کے لیے لوگ علم حاصل کرے اور علم کی اشاعت کرے، مال کے لیے لوگ علم حاصل کرے کہ میں علم حاصل کروں گا تو مالدار بن جاؤں گا، دولت مند بن جاؤں گا۔ اگرچہ اس زمانے میں یہ نیت کم ہے، اسی لیے کہ سب سے کم تنخواہ مدارس کے مدرسین کی ہے، اسی لیے یہ تھوڑی کم نیت ہے، لیکن بہت سے غریب گھرانے کے والدین بچوں کو مدرسے میں اس لیے بھیجتے ہیں کہ چلو بڑا ہو کے یہ پڑھائے گا نہ، ہمارے لیے آوق کا ذریعہ بنے گا، انکم کا ذریعہ بنے گا، مال آئے گا، دولت آئے گی، اسی لیے بچوں کو پڑھاتے ہیں، پڑھانے میں لگاتے ہیں بچوں کو۔ اسی طریقے سے عہدہ اور منصب حاصل کرنے کے لیے علم حاصل کرنا، کہ قاضی القضات بن جائے اور حکومت کا عہدہ مل جائے، یہ اسلامی حکومتوں میں ہوتا ہے، اسلامی ملکوں میں ہوتا ہے کہ علم حاصل کر کے قاضی القضات، منصب قضا، منصب افتا مل جائے، اس کے لیے لوگ جو ہے علم حاصل کریں گے۔ آج بھی ایک طبقہ ہے علم دنیا کے لیے حاصل کرنے والا، کہ بہترین عربی زبان بولتے ہو جاؤ تاکہ عرب ملکوں میں ملازمت مل جائے، اچھی نوکری مل جائے عرب ملکوں میں، کسی عرب کنٹری کی ایم بی سی کے اندر ملازمت مل جائے، اس کے لیے لوگ عربی زبان سیکھنے کے لیے جاتے ہیں۔ تو دین کا علم، اس لیے دیکھو اپنے والدین اور خود آپ حضرات کو بھی نیت ہمیشہ دیکھتے رہنا چاہیے کہ ہم کیوں پڑھ رہے ہیں، کیوں علم حاصل کر رہے ہیں، کیا مقصد ہے ہمارا پڑھنے کا، کیا مقصد ہے ہمارا پڑھانے کا، یہ ہمیشہ سوچتے رہنا چاہیے۔ ہمارے دور کے اندر علم کی لائن کے اندر لغیر الدین کا ایک مطلب کیا ہے، ہمارے حضرت الاستاد مفتی سعید صاحب پالنپوری نور اللہ مرکدہ یوں فرما دیتے کہ ماں باپ نے مدرسے میں بھیجانے آ گیا، ماں باپ نے مدرسے میں بھیجا اور یہ آ گیا، ماں باپ کی نیت یہ تھی کہ گھر میں بوجھ ہے، طوفان مستی کرتا ہے اور شرارتیں کرتا ہے، ہم کو گانٹتا نہیں ہے، ہماری سنتا نہیں ہے، چلو مدرسے میں بھیج دو، اس نیت سے ماں باپ ڈال جاتے ہیں، اور بچہ یہ کہ ماں باپ نے بھیجا، اب پڑھنے کا کیا کرے، زبردستی بھیج دیا، نہیں جائیں گے تو ماریں گے، گھر سے نکال دیں گے تو کیا کھائیں گے نہ کہاں جائیں گے، یہ بھی ایک فاسد نیت ہے اس دور کی، غلط نیت اس زمانے کی۔ اسی لیے والدین کی نیت اور پڑھنے والوں کی نیت یہ بہت بنیادی پتھر ہے، اس کے اوپر آگے والی زندگی کی بنیاد ہے۔ اسی لیے جن کے والدین اچھی نیت سے مدرسوں میں بھیجتے ہیں، بچے بھی اچھی نیت سے آتے ہیں، تو ان کے علم میں پروان ہوتا ہے، ترقی ہوتی ہے۔ وَأَطَعَ الرَّجُلُ اِمْرَأَتَهُ وَأَقَّ أُمَّهُ، آدمی اپنی بیوی کی بات مانے گا اور ماں کی نافرمانی کرے گا۔ کوئی بھی کام کہو تو کیا کہ ہوم منسٹر کو پوچھنا پڑے گا، آج کل لوگوں کا جواب یہی ہوتا ہے، گھر میں پوچھ کے کہتا ہوں تو تو بائلا ہو گیا، چوڑیاں تو نے پہنی ہے، کہ جو کام کہو تو کہ گھر میں پوچھنا پڑے گا، گویا بیوی کی بات مانے ہر چیز میں۔ آج زمانہ کہ لیڈی فرسٹ، لیڈی فرسٹ زمانہ آ گیا کہ بیوی کی اطاعت کرے گا اور ماں کی نافرمانی کرے گا۔ اس کا ایک مطلب سمجھو، ماں کا حق ادا نہ کرے اور بیوی کے حقوق میں دیوانہ ہو جاوے، ماں کا حق ادا نہ کرے اور بیوی کے حقوق میں دیوانہ بن جاوے۔ نمبر دو، شرعی وجہ کے بغیر ماں کا دل دکھاوے، کوئی شرعی وجہ نہیں پھر بھی ماں کا دل دکھا رہا ہے۔ نمبر تین، ماں کا تذکرہ حدیث میں آیا خصوصی مشقتوں کی وجہ سے، वरना बाप भी बाप है। लेकिन माँ का तस्किरा क्यों आया? इसीलिए कि हमलत हो उम्मुहु कुरहं ववदअतहु कुरहा वहमलुहु वफिसालुहु सलासुना शह। खुद अल्लाह ने फरमाया कि इसकी माँ ने पेट में उसको बड़ी तकलीफ से उठा के एक फिरी बिचारी माँ, फिर पैदाइश के वक्त अभी माँ ने बिचारी ने कितनी तकलीफ उठाई। तो माँ की खुसूसी तकलीफों की वजह से यह हदीस के अंदर माँ का तस्केरा हुआ है, ये जो है अंदाजा होता है। और देखो अल्लाह ताला के हुक्म की खिलाफ वर्जी करके बीवी की इताअत, हुक्म इलाही की खिलाफ वर्जी करके बीवी की इताअत। माँ कहती है कि घर में फजाइल अमाल लाने की और तालीम करने की, और बीवी कहती है कि नहीं टीवी लाने का, तो बीवी की बात मान ले रहे कि नहीं, बीवी ने कहा नहीं कि टीवी लाने का, इसलिए लाने का। हमारे हजरत मुफ्ती महमूद साहब गंगोई रहमतुल्लाह अलैह एक अजीब लतीफा सुनाते हैं कि एक घर में एक आदमी की बीवी और अम्मा दोनों साथ रहते थे। अब बेचारा सुबह से काम पे जावे, शाम को काम से आवे, तो उस दरमियान सास बहू की लड़ाइयां तो मशहूर है, तो दोनों की कुछ हुई तो बहू ने कहा कि आज मेरे शोहर को आने दो नहीं, मैं अम्मा तुम्हारी फरियाद करूंगी। तो अम्मा कहती है कि मेरे बेटे को आने दे नहीं, मैं तेरी फरियाद करूंगी। दोनों फरियाद के लिए मुस्तगास एक ही को बतला रहे हैं, शोहर को, जो इनका बेटा इनका शोहर। अब इधर माँ कह रही कि मेरे बेटे को आने दे, वो कह रही मेरे शोहर को आने दे। अब ये बीवी इतने यकीन से कह रही है कि वो बूढ़ी अम्मा को पूछना पड़ा कि वो मेरा बेटा मैंने पेट में रखा, अपनी छाती से दूध पिलाया, बड़ा किया, वो मेरी सुनेगा, तेरी थोड़ी सुनेगा, मेरी बात मानेगा। तो वो बहू क्या बोली, अम्मा वो मेरी बात इसलिए सुनेगा कि आप खड़े खड़े फरियाद करोगी, मैं पड़े पड़े फरियाद करूंगी। आप खड़े खड़े फरियाद करोगी, मैं पड़े पड़े फरियाद करूंगी, इसलिए मेरी सुनेगा तुम्हारी नहीं सुनेगा। व अदना सदीकहु व अकसा अबाहु, और अपने दोस्त से करीब रेवे और अब्बा जान से बहुत दूर रेवे, अपने दोस्त से बहुत करीब रेवे और अपने अब्बा जान से दूर। क्या मतलब? बाप की खिदमत के बजाय दोस्तों की महफिल में, फ्रेंड सर्कल। बुढ़ा बाप बेचारा घर में उसकी दवा लाने की है नहीं, अभी पार्टी में जाने का है दोस्तों के साथ, फ्रेंड सर्कल के साथ। ये कोई तमाशा हुआ? ये हदीस का मतलब हो गया। नंबर दो, अपने काम से ऐसा जाहिर करे कि बाप से ज्यादा ताल्लुक दोस्तों से है। अपने मामूलात से, अपने काम से, अपनी बात से ऐसा जाहिर करे कि ताल्लुक दोस्तों से ज्यादा है, बाप के साथ ताल्लुक नहीं है, कम है, इस तरह का जाहिर करे। अब ये जमाना है दुनिया के अंदर, हमारे जिनसे हमने बुखारी शरीफ पढ़ी, अव्वल शेखुल हदीस मौलाना इकराम अली साहब रहमतुल्लाह अलैह इस घर में रहे रमजान में पूरा महीना, जब बाडुली रमजान में तशरीफ लाए थे तब, तो बुखारी के सबक में हजरत ने किस्सा सुनाया था हमको कि हजरत के गांव का, कि बिहार से लोग जो है दिल्ली वगैरह कॉलेजों में पढ़ने जाते हैं। तो कहा एक लड़का कॉलेज में पढ़ने गया हुआ था दिल्ली वगैरह कहीं पर, तो वैकेशन में अपने दोस्तों के साथ गांव आया, तो छोटा गांव, पुराने अंदाज का घर, तो उनके अब्बा बेचारे वही पुराने अंदाज का, वो कपड़ा और पहन के घर के बाहर बैठे हुए थे। तो दोस्तों ने पूछा कि ये कौन, तो उसको ये कहने में भी शर्म आई कि मेरे अब्बा जान हैं, ये कहने में भी शर्म आई कि ये मेरे अब्बा जान हैं। वो क्या कह रहा है दोस्तों को, हमारे पड़ोसी है, हमारे यहाँ आके बैठे रहते हैं, हमारे पड़ोसी है जो हमारे यहाँ आकर के बैठे रहते। तो बुढ़े को भी तैश आया, और बुढ़े ने तैश में क्या जवाब दिया कि मैं हूं तो उसका पड़ोसी, लेकिन इसकी मां को मैं बगल में लेके सोता हूं। बुढ़े को भी गुस्सा आएगा ही नहीं फिर। तो ये हदीस का मिज़दाक आज के दौर के अंदर जाहिर हो रहा है कि लोग अपने दोस्त से करीब होंगे और बाप से ज्यादा दूर हो जाएंगे। फ्रेंड सर्कल से टाइम ज्यादा और बाप को टाइम नहीं देना। वज़हरतिल अस्वातु फिल मसाजिद, मस्जिद के अंदर आवाजें ऊंची होने लगेगी, यानी लोग मस्जिद में शोर शराबे चीखना चिल्लाना ये मस्जिद के अंदर हो जाएगा। आज अखे गांव का झगड़ा मस्जिद में, अखे गांव के भूम बराड़े आवे तो मस्जिद में, सब मस्जिद झगड़ों की जगह बन गए। एक कहेगा ए भांगी पंखो चालू कर, दूसरा कहे भांगी मैंने टाड़ वक्ति जे पंखो बंद कर। क्या तमाशे मस्जिद में, लड़ाई झगड़े शोर शराबे, अजीब दौर आ गया दुनिया में। तो मस्जिद के अंदर, हालांकि फुकाहा तो ये लिखते हैं कि जिक्र तिलावत की आवाज मस्जिद में इतनी ऊंची करना कि उससे नमाजियों की नमाज में खलल हो ममनू है। वो मस्जिद नमाज के लिए, अब तुम वहां जिक्र और तिलावत इतनी जोर जोर से करो कि वो नमाज का वक्त है और नमाजी लोग नमाज में, उनको खलल होने लगे, ये भी मना लिखा है। आहिस्ता आवाज से तिलावत करो, आहिस्ता आवाज से जिक्र करो, नमाजियों के नमाज में खलल होता होता। तो फिर दुनियावी चीजों में आवाज बुलंद करने की तो कहां इजाजत होगी। वसादल कबील तफासिकुहुम, कबीले का सरदार और कबीले का रईस, कबीले का तर्जुमान उनका फासिक तरीन शख्स होगा। पूरे खानदान में जो सबसे बड़ा फासिक वो कबीले का सरदार, लीडर, तर्जुमान वो बन जाएगा। वकान ज़ईमुल कौमी अरज़लुहुम, कौम का जिम्मेदार, बड़ा समझदार, रजील तरीन आदमी समझा जाएगा, जो सबसे ज्यादा निकम्मा, रजील, निकम्मा, थर्ड क्लास आदमी पूरे कौम के अंदर, वो सबसे बड़ा अकलमंद और समझदार। इनसे मशवरा लिए बगैर हम कुछ नहीं करेंगे, इनकी राय लिए बगैर तो हमारे यहां कुछ होता नहीं है। ने वो है थर्ड क्लास, सबसे रजील, सबसे निकम्मा, वो है कौम का बड़ा समझदार और बड़ा जिम्मेदार बन गया वो। अजीब दौर दुनिया में, देख लो इस वक्त यही हो रहा है सब जगह के ऊपर। नेक साले मुत्तकी अल्लाह वाले आप जैसे सूफी साफी लोग, वो तो बेचारे कोने में बैठे हैं, और फासिक रजील तरीन लोग वो कौम के लीडर बने हुए। वह उकरीमर रजुल मखाफत शर्री, और लोगों का इकराम किया जाएगा उसके शर के डर से। किसी का इकराम किया जाएगा शर के डर से, यानी इकराम किया जाना औसाफ और कमालात की बुनियाद पर होना चाहिए कि ये हाफिज साहब है, ये मौलाना साहब है, ये बड़े जाकिर शाकिर है, ये बड़े अच्छे अखलाक वाले हैं। तो अच्छे औसाफ और कमालात की बुनियाद पर इज्जत करनी चाहिए। लेकिन का जमाना ऐसा आ जाएगा कि लोग अच्छे औसाफ की वजह से इज्जत नहीं करेंगे, बल्कि इज्जत किस बुनियाद पर करेंगे कि मैं इसकी इज्जत नहीं करूंगा नहीं तो मुझे सताएगा, मुझे मारेगा, मुझे परेशान करेगा, इसीलिए उसके शर से बचने के लिए इकराम करो। कैसा जमाना आएगा, हुजूर ने फरमाया कि इज्जत की बुनियाद औसाफ और कमालात नहीं होगी, बल्कि इज्जत की बुनियाद क्या हो जाएगी, मैं इकराम नहीं करूंगा तो ये मुझे मारेगा, मुझे सताएगा और मुझे परेशान करेगा। शुर्रा लिखते हैं कि वो आदमी ऐसा होगा कि उसके हाथ में दूसरों को तकलीफ पहुंचाने की ताकत होगी, परेशान करने की ताकत होगी, इसीलिए लोग बेचारे डरेंगे कि इसका इकराम नहीं करेंगे तो ये हमको तकलीफ देगा, परेशान करेगा, इसीलिए लोग मजबूरी में उसका इकराम करेंगे। अब इस वक्त हो रहा है कि नहीं ऐसा, बोलो सोच लो कितना आम है ये माहौल। आगे इरशाद फरमाया वज़हरतिल कैनात वल मआज़िफ, कैनतुन की जमा, गाने वालियां और तबला सारंगी का दौर दौरा होगा। ज़हूर के माने गलबा, यानी गाने वालियां दुनिया में बकसरत होगी, सिंगर्स, गाने वालियां, गलत गाने गाने वालियां और गाने बजाने के आलात, तबला सारंगी म्यूजिक आम दुनिया में हो जाएगा, उसका दौर दौरा हो जाएगा। अब तो जमाना ये आ गया कि घर की घंटी में म्यूजिक, डोरबेल के ऊपर म्यूजिक, गाड़ी के रिवर्स टोन में म्यूजिक, मोबाइल में म्यूजिक, हर जगह यही गाने बजाने की चीज है। इतनी आम है ये जमाने के अंदर। और गाने वालियों का मामला ऐसा है कि हर चीज की एडवर्टाइज में गाने वालिया हो तो चले वो चीज, वरना लोग उस चीज को खरीदे ही नहीं। जहां देखो वहां गाने वाली आम है। कितना आम दौर हो गया। वशुरी बतिल खुमोर, और शराब आम खुले पी जाएगी, शराब बकसरत पी जाएगी। हजरत मौलाना सैयद अरशद मदनी साहब दामत बरकात हुमुल आलिया से यूं आमने सामने मैंने बैठ के सुना कि हजरत का बयान किसी एक जगह हो रहा था, यूपी में किसी जगह की बात बतलाई थी, मुहर्रम के दिनों में मुसलमान इतनी शराब पीते हैं कि जितनी हिंदू लोग होली धुरेटी और दिवाली में नहीं पीते। शराब के ताजिरों की ये रिपोर्ट है। ताजिए के नाम के ऊपर ताजिए में नाचा कूदा जाता है, ऐसे थोड़े कूदा जाता है, शराब पी के नाचते कूदते हैं। हजरत मौलाना अरशद साहब दामत बरकात उन्होंने खुद सुनाया, ऐसे सामने बैठकर मैंने सुना कि वहां के शराब के ताजिरों की ये रिपोर्ट है कि ताजिए के अय्याम में मुहर्रम में इतनी शराब पी जाती है जितनी होली धुलेटी और दिवाली में नहीं पी जाती। और हजरत ने अपना एक किस्सा और सुनाया था मौलाना अरशद साहब दामत बरकात तुमने कि किसी जगह वो इस्लाह मुआशरा के जलसे में बयान कर रहे थे और सामने एक आदमी शराब पी के बैठा है और बाकायदा वो शरारत कर रहा है सामने जलसे में, का इस कदर शराब उम्मत के अंदर आम हो जाएगी। वलान आखिर हाजिल उम्मत अव्वलहा, और इस उम्मत का आखिरी तबका अव्वल तबके को लान तान करेगा। इसका एक सीधा सादा मतलब है, बाद में आने वाले लोग सहाबा और ताबीन के लिए बुरा भला बोलेंगे। इस जमाने के गैर मुखल्लिदीन का यही धंधा है, वो सहाबी के लिए हजरत का लफ्ज भी नहीं बोलते। सुन लेना आप ये अलामत याद रखना, और डायरेक्ट बोले ना कि अनस बिन मालिक की रिवायत में ऐसा आया है, अबू हुरेरा की रिवायत में यूं आया, तो समझ जाने का कि ये गैर मुकल्लिद है। हजरत बोलना भी उनको दर्द होता है। और शिये तो शिये हैं, इनका तो क्या कहना सहाबा के बारे के अंदर, एक दो सहाबा के अलावा तमाम को वो काफिर मानते हैं, तमाम सहाबा को काफिर मानते हैं। और उनके यहां बाकायदा मुहर्रम के दिनों के अंदर मस्जिद मजलिस लान होती है, जिसमें अलल ऐलान हजरत आयशा रदी अल्लाह ताला अन्हा पर ये लोग लानतान करते हैं, अलल ऐलान मजलिसों के अंदर, और सहाबा के बारे में भी लानतान करते हैं मजलिसों के अंदर। तो ये कि उम्मत के बाद के लोग अगले लोगों को यानी सहाबा और ताबीन के लिए बुरा भला बोलेंगे, लानतान करेंगे, और उनको जो है, इसीलिए अहनाफ तो इतने मोहतात है कि अगर हदीस नहीं मिली तो सहाबी का कॉल ढूंढने निकलते हैं। अहनाफ के मस्तदल्लात की जो तरतीब, वो क्या है कि अहनाफ तो इतने आगे, हालांकि दूसरे अइमा क्या कहते हैं, हुम रिजाल व नहनु रिजाल, अकवाल सहाबा को वो लोग इतना हुज्जत नहीं मानते। ये तो इमाम अबू हनीफा का एहसान है कि वो क्या कहते हैं कि अगर किसी मसले में कुरान हदीस नहीं मिली तो हम तो अकवाल सहाबा को लेंगे, कि सहाबी का कोई मुस्तनद कॉल मिल जाए उसको हम अपने मसलक की बुनियाद बनाएंगे। इसीलिए मुसन्नफ अब्दुल रज़ाक, मुसन्नफ इब्न अबी शैबा, ये जो किताबें हैं वो क्या है, उसमें अकवाल सहाबा है। और इस कदर अकवाल सहाबा है कि अहनाफ के मसलक की सारी बातें ढूंढनी हो तो उसमें ढूंढ लो, मुसन्नफ इब्न अबी शैबा में, मुसन्नफ अब्दुल रज़ाक के अंदर, जो बातें आपको कहीं नहीं मिलेगी वो इन किताबों में मिल जाएगी, वहां सहाबा के अकवाल आपको फटाफट मिलते चलेंगे। इसलिए ये किताबें रखनी चाहिए, मुसन्नफ अब्दुल रज़ाक, मुसन्नफ इब्न अबी शैबा, ये बहुत अहम किताबें हैं। और जो है हमारे यहाँ जो वहां डाबेल सिमलक में मजलिस इल्मी है, उन्होंने उसको हजरत मौलाना हबीबुर रहमान साहब आजमी मुहद्दिस कबीर से तखरीज करवा के उसको शाये की। आप सऊदीया में भी लोगे तो मजलिस इल्मी की छपी हुई मिलेगी, दुनिया में कहीं भी जाओगे इनकी मतबूआत मिलेगी, यहां सस्ती मिलेगी वहां महंगी मिलेगी, बेहतरीन बेरूत में छपी हुई ये किताबें हैं। तो उम्मत के बाद वाले लोग पहले लोगों को लान तान करेंगे और उनकी इक्तिदा नहीं करेंगे। बाद हजरात ने इसका यूं उमूमी मतलब भी लिया कि हर बाद वाले लोग पहले लोग को लान तान करेंगे, हर बाद वाले लोग पहले लोगों को। जैसे कि आजकल की औलाद के मार डाडो तो एवं जूतो, मार नानो एवं जूतो, यानी हर बाद वाले अपने पहले लोगों के लिए बुरा भला बोलेंगे और कहेंगे। फरतकीबू इंद जाली करी हन हमरा, जब ये 15 चीजें उम्मत में होने लगेगी तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि लाल आंधी का इंतजार करो, सुर्ख आंधियों का इंतजार करो, सुनामी इसकी एक ताबीर है। लाल आंधी की ताबीर क्या? सुनामी। सुनामी आएंगे भी दुनिया में, लाल आंधियां आएगी। और आजकल जो आगे लगी हुई है बड़े बड़े मुल्कों के अंदर, वहां लाल आंधियां चल रही है और किलोमीटर के किलोमीटर इलाकों में आग लगी हुई, अखबारों में पढ़ो। वजलजलतन, जलजले बहुत बढ़ जाएंगे, और जमीन में धसाया जाना, चेहरों का मस्क होना, आसमान से पत्थरों की बारिश और दूसरी अजीब अजीब निशानियां जाहिर होने लगेगी। एक के बाद एक ये सारे अजाब आएंगे। का निजाम इन कुति असिल कुहू फतताबा, जैसे के धागा उसके अंदर पिरोए हुए दाने, कि जब धागा टूट जाता है तो एक दूसरे के पीछे दाने निकलने लगते हैं। तस्बी इसकी मिसाल बहुत आसान है, तस्बी का धागा टूट जावे तो एक के पीछे एक दाने निकलने चालू हो जाएंगे। कब तक निकलेंगे? सारे दाने खत्म हो जाए वहां तक निकलते ही रहते हैं। का बस एक के बाद एक, एक के बाद एक, के बाद एक ऐसे हालात, जलजला आंधी धसाना सब दुनिया के अंदर शुरू हो जाएगा। इस वक्त दुनिया सारी परेशान है कि अभी कोरोना आया, अभी आंधियां आ रही है, 240 किलोमीटर की स्पीड पे आंधी आई और बारिश के तूफान आ रहे हैं, बड़े बड़े मुल्कों में जलजले आ रहे हैं। ये सब हालात है, एक के बाद एक, एक के बाद एक। चलो
وعن علي بن رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم إذا فعلت أمتي 15 خصبا حل بها البلاء وعدها للخصال ولم يكن تعلم لغير الدين. قال وبر صديقه وجفى أباه وقال شرب الخمر ولبس الحرير. رواه الترمذي رحمه الله تعالى.
حضرت علي رضي الله تعالى عنه سے بھی اسی مضمون کی روایت ہے، لیکن اس میں ایک دو بات میں تھوڑا فرق ہے۔ کیا ہے؟ کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جب میری امت 15 کام کرے گی تو ان پر بلائیں اور مصیبتیں آئے گی، اور حضرت علی نے اپنی حدیث میں انہی 15 چیزوں کو گنوایا، لیکن حضرت علی والی سند میں تعلم لغیر الدین نہیں ہے، بلکہ کیا فرمایا؟ وَبَرَّ صَدِيقَهُ وَجَفَا أَبَاهُ، انسان اپنے دوست کے ساتھ احسان اور سلوک کرے گا اور باپ کے اوپر ظلم کرے گا۔ اپنے دوست پر ہدیہ، تحفہ، گفٹ فرینڈ کو دینے کا ہے، اللہ بڈھا باپ گھر میں اس کے پاس کپڑے پھٹے لے نے دوست کو گفٹ دینے چلا، تو بڈھے باپ کا خیال نہیں اور دوست کو گفٹ دینے چلا، یہ ہے بر صدیقہ وجفا اباہو، دوستوں پر احسان سلوک اور باپ پر ظلم۔ اور یوں بھی فرمایا شراب بکثرت پی جائے گی اور ریشم پہنی جائے گی، شراب بکثرت پی جائے گی اور ریشم پہنی جائے گی، ریشم کا دور عام ہو جائے گا۔ دیکھو اس گنتی کے اعتبار سے تو 16 ہو جائے، اس لیے کہ وہ والد والا مضمون تو پچھلی روایت کے اندر بھی موجود ہے، وہ ادنا صدی کہو کے اندر اشارتن، پھر یہاں لبس الحریر زیادہ ہے ولبس الحریر، تو 16 ہو جائے۔ لیکن اگر یہ پوری عبارت کو اس کے بدل مانے تو پھر بھی نہیں 15 باقی رہے ہوئے، اور یوں دیکھنے جاوے تو 16 ہو جائے کہ حریر اور ریشم لوگ پہنیں گے، اور ریشم حرام چیز استعمال کرے تو یہ تو شریعت کے اندر بالکل مناسب نہیں ہے، وہ بھی ایک خطرناک علامت ہے، نشانی ہے۔ looks up.